यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनबाट मुलुकमा 4,50,000 घरका 20,00,000 मानिस प्रभावित हुने अनुमान गरेको छ। मौसम विज्ञान विभागको पूर्व अनुमानका आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजनामा उक्त अनुमान गरिएको छ। प्रभावित मध्ये 10% मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउन सक्ने आकलन सहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो। जेठ 14 गते बस्ने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा राष्ट्रिय कार्ययोजना पेश हुने र सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने प्रवक्ता केसीले उल्लेख गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढ़ी प्रभावित हुन सक्ने उल्लेख गरेको छ। जेठ 18 गतेदेखि असोज 14 गतेसम्मको 4 महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रम समेत देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वर्षा शुरू भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न निर्देशन दिनुभएको छ। स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित महामारी जन्य विपदको तयारीमा विभिन्न विभाग र महाशाखाका प्रमुखसँगको बैठकमा मन्त्री पौडेलले वर्षायाम लागेसँगै देखा पर्न सक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढ़ाउनुपर्ने, डेंगी लगायतका संक्रमण फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढ़ाउनुपर्ने बताउनुभयो। मन्त्री पौडेलले भारत लगायतका कतिपय देशमा कोविड संक्रमण पुनः देखिएकाले सीमा नाकामा कड़ाईका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँगको समन्वयमा मन्त्रालयले काम अघि बढ़ाइरहेको त्यस क्रममा जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले महामारी नियन्त्रणका लागि चाँडै ओडा तहमै प्रभावकारी रूपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक मन्त्रालयले आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मृगौला र कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ। केन्द्रले भक्तपुरमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिनुभयो। जेठ 1 गते मस्तिष्क मृत्यु भएका 18 वर्षीय एक पुरूषबाट 2 मृगौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अंगमा मध्ये एउटा मृगौला र कलेजोले एकजनालाई र अर्को मृगौला अर्को एकजनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको उहाँले जानकारी दिनुभयो। केन्द्रका कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको पनि बताउनुभयो। केन्द्रले हालसम्म 3 वर्षको बालकदेखि 68 वर्षसम्मका व्यक्तिसम्म गरी 34 जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले तीनकुनेमा गत चैत्र 15 गते पूर्व राजाका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा 61 जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले 108 जनालाई मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन बिहिबार बुझाएको थियो। शुक्रबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिए पनि समय अभावका कारण नसकिएकाले घटनाको मुद्दा हिजो दर्ता गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले हिजो 61 जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो। कसूरका आधारमा उनीहरूलाई कर्तव्य ज्यान मार्ने उद्योग, राज्य विरूद्धको कसूर, आपराधिक उपद्रव, त्यसै गरी सांगठित अपराध लगायतका फरक फरक र संयुक्त मुद्दाहरू चलाइएको छ। उक्त प्रकरणमा मेडिकल व्यवसायी दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत प्रतिवादीहरू रहेको र बाल बालिकाको हकमा भने बाल अदालतमा मुद्दा चलाउने निर्णय गरिएको जानकारी दिइएको छ। जुम्लाको हिमा गाउँपालिका बाल विवाह मुक्त पालिका घोषणा गरिएको छ। कर्णाली प्रदेशका 79 स्थानीय तहमध्ये हिमा गाउँपालिका पहिलो पालिकाका रूपमा बाल विवाह मुक्त घोषणा गरिएको हो। एक समारोह बीच हिजो महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले हिमा गाउँपालिकालाई बाल विवाह मुक्त घोषणा गर्नुभयो। घोषणापछि मन्त्री सुडीले सन् 2030 अघि 7 प्रदेशमध्ये कर्णाली प्रदेशलाई पहिलो बाल विवाह मुक्त प्रदेश बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमाले भौतिक विकाससँगै सामाजिक विकासमा समेत नमूनाका रूपमा अघि बढ़िरहेको जानकारी दिनुभयो। विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङको एकै वडाका तीनजनाको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका पाँचका 55 वर्षीय अमर लावती, 25 वर्षीय मनिषा लिम्बू र 17 वर्षीय नुमा लावतीको मृत्यु भएको हो। बिर्तामोड़ स्थित बीएनसी अस्पतालका सूचना अधिकारी डाक्टर अनुपम घिमिरेका अनुसार 6 दिन अघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू बिरामी परेपछि अस्पतालमा आएका थिए। विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले थप एक साताको समय माग गरेको छ। शिक्षा समितिको हिजोको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरूको माग सम्बोधनका विषयमा नेपाल शिक्षक महासंघसँग छलफल जारी रहेकाले विधेयकमाथिको छलफलका लागि 7 दिनको समय माग गर्नुभयो। छलफलमा सांसदहरूले विधेयकमा रहेका विभिन्न विषयहरूमा सरकारको धारणा आउनुपर्ने माग गर्नुभएपछि मन्त्री पन्तले शिक्षकहरूसँग छलफल चलिरहेको जानकारी दिनुहुँदै टुङ्गोमा पुगेपछि सरकारले आधिकारिक धारणा ल्याउने बताउनुभयो। शिक्षा मन्त्री पन्तको अनुरोधपछि शिक्षा समितिका सभापति अमर बहादुर थापाले एक सातापछिको बैठकमा विधेयकका सम्बन्धमा आफ्नो आधिकारिक धारणा ल्याउन मन्त्रालयलाई निर्देशन दिनुभयो। शिक्षकका माग सम्बोधन गर्दा सरकारलाई आर्थिक भार पर्ने भएकाले शिक्षा मन्त्रालयले मात्र निर्णय गर्न नसक्ने जानकारी दिनुहुँदै शिक्षा मन्त्रीले त्यसक्रममा आगामी छलफलमा अर्थ मन्त्रालयलाई समेत बोलाउन समितिलाई सुझाव दिनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन विरूद्ध सक्रिय हुन एमाले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। नेकपा एमालेको बागमती प्रदेश स्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको ललितपुरमा हिजो उद्घाटन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सर्वलाउँदा एमालेको मनोबल गिर्न नहुने बताउनुभयो। दुई दिने प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित बागमती प्रदेशका 359 जना वडाध्यक्षहरूको सहभागिता रहेको छ। सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच समसामयिक राजनैतिक घटनाक्रम लगायतका विषयमा हिजो छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा यसै साता सदनमा पेश हुन लागेको आगामी आर्थिक वर्षको बजेटको तयारी तथा समसामयिक राजनैतिक विषयहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहित दुवै दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। नेकपा एमाले जेठ 15 गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ। नेकपा एमाले सचिवालयको हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले गणतन्त्र विरूद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने निष्कर्षसहित गणतन्त्र स्थापनाको दिनलाई उत्सवका रूपमा मनाउन आह्वान गर्ने निर्णय गरेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। महासचिव पोखरेलले बैठकले दिवसका अवसरमा देशभर पार्टी कमिटी र पालिका स्तरमा कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले गणतन्त्रको विरूद्धमा हुने कुनै पनि गतिविधिको एमाले प्रतिवाद गर्ने जानकारी दिनुभयो। सत्तारूढ़ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बिहान सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा समसामयिक राजनीति र सरकार सञ्चालनबारे छलफल हुने कांग्रेसले जनाएको छ। मकै बालीमा फौजी किराको समस्या बढ़न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन्। वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढ़ेसँगै मकै बालीमा क्षति पुगेको कृषकहरूले बताउनु भएको छ। सोलुफुङ्गुको सदरमुकाम सल्लेरी स्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा 4 दिन नियमित उड़ान हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सले उड़ान भर्नेछ। नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरूद्ध भएको फाप्लु काठमाण्डु हवाई सेवा पुनः सञ्चालनमा आएको हो। प्राधिकरण स्थित फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनः उडान सञ्चालन सम्भव भएको हो। यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ग्राउण्डेड हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन। नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार पुष महिनादेखि चैत्रसम्म मार्गको हवाई सेवा पूर्ण रूपमा ठप्प भएकोमा अब नियमित रूपमा सातामा 4 दिन हुने भएको छ। न्यूजील्याण्डका उपप्रधान एवं परराष्ट्र मन्त्री विस्टन पीटर्स नेपालको औपचारिक भ्रमणमा आउनुहुने भएको छ। पर्सी र निकपर्सी उहाँले नेपालको भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै 9 दिने चीन भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीहरूसँगै चीनका लागि नेपाली राजदूत कृष्ण प्रसाद ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभयो। विदेश विभागले हिजो साँझ आयोजना गरेको रात्रिभोजमा पूर्व राष्ट्रपति भण्डारी शरीक हुनुभयो। उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, एमाले नेता कर्णबहादुर थापा, एमाले सांसद डेबी भट्टचन, पूर्व सांसद गोमा देवकोटा, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट, मदन भण्डारी फाउण्डेशनका डाक्टर कैलाश कुमार भण्डारी, डाक्टर भेषराज अधिकारी, विनय केसी सहित 15 जना सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा पूर्व राष्ट्रपति भण्डारीले आज छिमेकी मुलुकका राजनीतिक पार्टीहरूसँग चिनिया कम्युनिष्ट पार्टीको सम्वाद कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यसूची छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले देशैभरका आफ्ना फोटो पत्रकारहरूले खिचेका तस्विरहरूको प्रदर्शन आरम्भ गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले संयुक्त रूपमा राष्ट्रिय समाचार समिति परिसरमा हिजो प्रदर्शनीको उद्घाटन गर्नुभयो। प्रदर्शनीमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल साहसिक पर्यटनका लागि महत्वपूर्ण रहेकाले विश्वभरका पर्यटकलाई आकर्षित गर्न सरकारले पर्यटन क्षेत्रको विकासमा थप लगानी गर्नुपर्ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भौगोलिक विविधतायुक्त नेपाली भूमिमा अद्वितीय स्थानहरू छन् भनेर संसारलाई चिनाउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हालै सम्पन्न सगरमाथा सम्वाद कार्यक्रमलाई जोडेर राष्ट्रिय समाचार समितिका समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमाल पर्वत र पर्यटकीय स्थल सम्बन्धी तस्विर प्रदर्शनीमा समावेश गरिएको जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।